قال الله تعالى: أعوذ بالله من الشيطان الرجيم، واعبدوا الله ولا تشركوا به شيئا، وبالوالدين إحسانا، وبذي القربى واليتامى والمساكين والجار ذي القربى والجار الجنب والصاحب بالجنب وابن السبيل وما ملكت أيمانكم. یہ تذکرہ چل رہا ہے پڑوسی کے حق کا، اور آپ صلی اللہ علیہ وسلم نے اس کی جو تاکید فرمائی ہے قرآن مجید کی آیت بھی بیان کی گئی ہے اور آگے احادیث ہیں. آیت کا کچھ حصہ کل پرسوں گزر چکا ہے، اس کی تشریح ہو چکی ہے. جو اصل اس موضوع سے متعلق اس آیت کا حصہ ہے اس کا ذکر ہونا ہے. آپ نے اللہ تبارک و تعالیٰ فرماتا ہے: والجار ذی القربى والجار الجنب والصاحب بالجنب. یعنی اس سے اہمیت کا اندازہ کیا جا سکتا ہے کہ جب پڑوسی کا ذکر آیا تو اللہ تبارک و تعالیٰ نے اس کو مزید وضاحت اور تفصیل کے ساتھ بیان کر رہا ہے. اس کی آپ صلی اللہ علیہ وسلم نے باقاعدہ تین اس کی اللہ تبارک و تعالیٰ نے باقاعدہ تین قسمیں فرمائیں. اللہ تبارک و تعالیٰ نے اس کی تین قسمیں فرمائیں. فرمایا کہ ایک پڑوسی وہ ہے جو رشتہ دار بھی ہو، اور ایک پڑوسی وہ ہے جو اجنبی ہو، اور ایک پڑوسی وہ بھی ہے جو ساتھ بیٹھنے والا، جس کا کچھ دیر کے لیے ساتھ ہو جائے وہ بھی پڑوسی. تین پڑوسیوں کا اللہ تبارک و تعالیٰ نے تذکرہ فرمایا. پہلا جو پڑوسی ہے، جو رشتہ دار بھی ہے، اس کا حق سب سے بڑھ کر ہے، اس لیے اس کا دوہرا حق. ایک حق ہے پڑوس میں رہنے کا، پڑوس میں ہونے کا، اور دوسرا حق ہے رشتہ دار ہونے کا، اور رشتہ داروں کے ساتھ صلہ رحمی کرنے کا جو حکم ہے اس کا ذکر پہلے ہو چکا ہے، اور اس میں جو ترتیب ہے اس کا بھی بیان ہو چکا کہ جو جتنا زیادہ رشتے میں قریب ہے اس کا اتنا ہی زیادہ حق ہے. سب سے بڑھ کر رشتہ اگر ہے کسی کا تو ماں باپ کا ہے، سب سے بڑا حق ماں باپ کا ہے. اولاد کا رشتہ بھی کم نہیں ہے، تو ماں باپ پر اولاد کا بھی بڑا حق ہے. لیکن چونکہ اللہ تبارک و تعالی نے ماں باپ کے اندر محبت کا مادہ رکھ دیا ہے تو اس کی تشکیل کی ضرورت نہیں پڑتی، کہنا نہیں پڑتا کہ بھائی باپ کو چاہیے، ماں کو چاہیے کہ اپنے بیٹے سے، اپنی اولاد سے محبت کرے. تو محبت ہوتی ہی ہے، اللہ تبارک و تعالیٰ نے وہ ڈال دی ہے اندر. لیکن آج کا جو بگڑا ہوا ماحول ہے، خاص طور سے جو یورپ اور امریکہ کا کلچر ہے، اس میں تو خاندانی نظام بگڑ چکا ہے. نہ ماں ماں رہی، نہ باپ باپ رہا، باپ کا تو پتہ ہی نہیں. تو ظاہر ہے کہ اس کو بھی جو حکم شریعت کے طور پر بات کہی گئی ہے اس کو بیان کرنا پڑے گا. ماں باپ کا بھی حق ہے، اولاد کا بھی حق ہے. اولاد کا مسئلہ اتنا نہیں ہے کہ محبت ہے تو ماں باپ کریں گے ہی، اگر بالفرض محبت نہیں ہے جیسے کہ اب ہو رہا ہے تو بھی ذمہ داری ہے شرعی کہ ماں باپ اپنی اولاد کی فکر کریں، اولاد کی تربیت کریں. اس کی بھی تفسیر بڑی حد تک پہلے گزر چکی. تو جو رشتہ دار ہے اور قریب ترین رشتہ دار ہے اس کا سب سے بڑا حق، اب وہ پڑوسی بھی ہے اور رشتہ دار بھی ہے، تو ایسی صورت میں اس کا دوہرا حق ہے. اور عام طور پر یہ ہوتا ہے کہ اعزاء آس پاس رہتے ہیں، قریب قریب رہتے ہیں، ایک باپ ہے اس کی اولادیں ہیں، اب باپ کا انتقال ہوا، اب اس کے تین بیٹے ہیں، چار بیٹے ہیں. تو ظاہر زیادہ تر یہ ہوتا ہے کہ ایک بڑا مکان ہے، اس کی تقسیم ہو جاتی ہے، اس میں رہتے ہیں، اور جہاں جوائنٹ فیملی ہو تو عام طور پر وہ ساتھ ہی رہتے ہیں جب تک بھی بات چل سکے، تو اس کے بعد جب بات نہیں چل پاتی تو پھر الگ الگ کر لیا جاتا ہے۔ تو عام طور پر ہوتا یہی ہے کہ اعزاء جو ہوتے ہیں قریبی، وہ عام طور پر قریب قریب رہتے ہیں، کبھی کسی کو ملازمت کرنی ہے اور کوئی دوسرا تعلیم کی وجہ سے کہیں جانا ہے، وہ ایک الگ مسئلہ ہے، لیکن عام طور پر رشتے دار آس پاس رہتے ہیں، بھائی بھائی ساتھ رہتے ہیں، تو وہ پڑوسی بھی ہیں اور رشتے دار بھی ہیں، تو ان کا دوہرا حق ہے، پڑوسی کی حیثیت سے بھی حق ہے اور رشتے دار ہونے کی حیثیت سے بھی حق ہے، اس کا رشتہ ہے۔ تو سب سے جو حق رکھنے والا پڑوسی ہے وہ رشتے دار ہے، اس لیے کہ اس کا دوہرا حق، اور پڑوس کا جو مسئلہ ہے یہ کوئی معمولی نہیں، بات آج کی گئی تھی کہ جس سے جتنا زیادہ سابقہ پڑتا ہے آدمی، اس کے ساتھ زیادہ رہتا ہے رات و دن، اس سے معاملات اس کو کرنے پڑتے ہیں، ایسے لوگوں کا حق بھی سب سے زیادہ ہوتا ہے، اس لیے کہ اس میں عام طور پر اس کا ڈر ہوتا ہے کہ تعلقات کشیدہ نہ ہو جائیں، کہ معاملات ہوتے ہیں اگر معاملات صحیح نہیں ہیں، اس میں شریعت کا پاس و لحاظ نہیں رکھا جا رہا، اس کا ڈر ہوتا ہے کہ تعلقات کشیدہ ہو جائیں، آپس کے جھگڑے کھڑے ہو جائیں، حق ادا نہیں کیا جائے گا تو ظاہر ہے کہ جس کا حق ہے اس کو شکایت پیدا ہوگی، اور جب شکایت پیدا ہوگی تو وہ بھی اپنا حق ادا نہیں کرے گا جو اس کے ذمہ ہے، دوسرے کا جو حق اس کے ذمہ ہے وہ بھی ادا نہیں کرے گا، اور پھر بات بڑھتی ہے اور بہت آگے تک چلی جاتی ہے، مقدمے بازیاں ہوتی ہیں۔ تو اس لیے خاص طور پر جن لوگوں سے زیادہ سابقہ پڑتا ہے، معاملات ان سے انجام دینے پڑتے ہیں، روزمرہ کا ساتھ ہوتا ہے، اٹھنا بیٹھنا ساتھ ہوتا ہے، ایسے لوگوں کا حق بھی زیادہ بیان کیا گیا ہے تاکہ سماج صاف ستھرا رہے، تاکہ آپس کے جھگڑے کھڑے نہ ہونے پائیں، آپس کی لڑائیاں نہ ہوں۔ آدمی جب حق سمجھے گا اور اس کو ایک دینی فریضہ سمجھ کر کرے گا، آخرت کے اجر و ثواب کا استحضار اس کو ہوگا، تو پھر اس کا فائدہ یہ ہے کہ اس کو اگر تکلیف بھی اٹھانی پڑے، اور ظاہر ہے کہ آدمی کا اگر پیسہ نکلے تو تکلیف ہوتی ہے، اگر کہیں جھکنا پڑے تو تکلیف ہوتی ہے، اگر مشقت جسمانی بھی ہو تو بھی تکلیف ہوتی ہے، لیکن جب شریعت کا حکم سمجھ کر آدمی کرے گا تو ان تکلیفوں کا اٹھانا اس کے لیے آسان ہو جائے گا۔ اس لیے آسان ہو جائے گا کہ آخرت کا جو اجر ہے وہ اس کے پیش نظر ہوگا، اور ظاہر ہے کہ جب آدمی کسی چیز کا بدلہ اپنے سامنے رکھتا ہے، اس کا جو نتیجہ نکلنے والا ہے وہ نتیجہ اپنے سامنے رکھتا ہے، تو اس راستے کی جو پریشانیاں ہیں، دشواریاں ہیں، وہ اس کے لیے بڑی آسان ہو جاتی ہیں۔ ایک آدمی اللہ کے لیے نکلا ہوا ہے، دین کے کام میں مصروف ہے، لگا ہوا ہے، اب اس کو نہ دھوپ کی پرواہ ہے، نہ اپنی نیند کی پرواہ ہے، نہ کھانے پینے کا ہوش ہے، کیوں ہے ایسا؟ یہ ساری تکلیفیں کیوں اٹھا رہا ہے؟ اس لیے اٹھا رہا ہے کہ اس کے سامنے آخرت کا اجر ہے، تو آخرت کا اجر جب سامنے ہوتا ہے تو عمل آسان ہوتا ہے۔ تو بار بار جو تاکید کی جا رہی ہے کہ پڑوسی کے ساتھ اس سے سلوک کرو، رشتے داروں کے ساتھ اس سے سلوک کرو، تو اس لیے کی جا رہی ہے تاکہ اس پر عمل کرنا آسان ہو، اور آدمی اس کو شریعت کا حکم اور اللہ تبارک و تعالیٰ کا فرمان اور نبی اکرم صلی اللہ علیہ وسلم کا فیصلہ سمجھ کر اس پر عمل کرے، اس کو انتظامی بات نہ سمجھے، مسئلہ انتظامی نہیں ہے بلکہ مسئلہ ہی حکم شریعت کا ہے۔ اس لیے اس میں بار بار تاکید ہے، ظاہر ہے جب بار بار ملنے جلنے والے اپنے روابط ٹھیک کر لیں گے تو یہ معاملہ بالکل پھر صحیح راستے پر آ جائے گا، یعنی گاڑی اپنی پٹری پر آ جائے گی، جھگڑے وغیرہ سب ختم ہو جائیں گے، جن سے کبھی کبھار سابقہ پڑتا ہے ان سے جھگڑے کی نوبت بھی نہیں آتی، جھگڑے کی نوبت تو انہی لوگوں سے آتی ہے جن سے روز مرہ کا سابقہ ہوتا ہے۔ ایسے لوگوں کے بارے میں بار بار تاکید ہے، دیکھو ان کا حق سمجھو، ان کا حق سمجھو، تمہارے پڑوسی ہیں وہ، اور پڑوسی جو ہوتے ہیں ان کی بھی اور بھی قسمیں ہوتی ہیں، ایک پڑوسی وہ ہے جو بالکل گھر سے گھر کا دروازہ ملا ہوا، راستہ بھی ایک اور پانی وانی لینے کی جگہ بھی ایک ہے، پہلے تو یہ ہوتا تھا کنواں ہے، کنویں سے پانی لے رہا ہے، اور اب تو ہوتا ہے واٹر سپلائی ہو رہی ہے، پائپ آیا تو اسی کی دو شاخیں ہو گئیں، ایک پائپ ایک گھر میں چلا گیا، دوسرا پائپ ایک گھر میں چلا گیا، گویا کہ دونوں بالکل آس پاس رہتے ہیں۔ ہوتا ہی ہے ان چیزوں میں حقوق کے جو مسائل ہوتے ہیں اسی میں جھگڑے کھڑے ہوتے ہیں، پائپ کہیں خراب ہو گیا، پانی لیک ہو رہا ہے، وہ کہتا ہے تم بنواؤ، وہ کہتا ہے تم بنواؤ، بھائی تمہارے گھر پائپ گیا، بھائی تمہارے گھر بھی تو گیا، نہیں تمہارے یہاں زیادہ قریب، اس طرح کی باتیں پیش آتی ہیں۔ اب اگر کوئی پڑوسی کا حق سمجھ کر خود اس ذمہ داری کو قبول کر لے और इस्लाम को करा दे तो उसके लिए अजर है। लेकिन सब बड़ी कोताहियाँ होती हैं, आदमी की सुस्ती को दखल है, जैसे लोग हैं सुस्त हैं तो उसका नतीजा ये होता है कि बहुत सारे काम नहीं अंजाम दे पाते। हालांकि शरई एतबार से अगर देखा जाए तो अगर कोई इस तरह के काम करता है, कोई मुश्तरक चीज खराब हो गई, पड़ोसी भी फायदा उठा रहा है, हम भी फायदा उठा रहे हैं। अब आदमी सोचता है, हर आदमी सोचता है हम क्यों ठीक कराएं, वो कराएं। लेकिन अगर ये सोच लें कि हम ठीक कराएंगे तो इसमें पड़ोसी का गोया कि हम भला करने वाले, पड़ोसी का एक हक है उस हक को अदा करने वाले, और इसके नतीजे में हमें अल्लाह तबारक व तआला के यहाँ अजर मिलने वाला है, तो आदमी के लिए वो अमल बड़ा आसान हो जाता है। कोई भी अमल हो, अगर आदमी आखिरत के अजर को पेश नजर रखे तो उस अमल का करना बड़ा आसान, और अगर आखिरत के अजर को पेश नजर ना रखे तो बड़ा मुश्किल है। भाई हम क्यों पानी पिलाएं, जैसे होता है ना, दो बेटे हैं, बच्चे हैं घर में, पानी पिला दो, हाँ तो तुम पिला दो, वो कह रहा तुम पिला दो। ये क्यों कह रहा है, इसलिए उसको ये पता नहीं है अभी कि इसमें हमें सवाब क्या मिलेगा। अगर सवाब को पता चल जाए तो फिर दौड़ेंगे, दोनों दौड़ेंगे, अगर हम पिलाएंगे अगर नहीं हम पिलाएं। इसी तरह जब कोई इस तरह के मुश्तरक चीजों में जरूरत पड़ेगी, अब आदमी आखिरत का अजर पेश नजर रखेगा तो फिर हर आदमी दौड़ेगा कि हम बना देते हैं, हम ठीक करा देते हैं, तो उसमें फिर ये फायदा। तो जो पड़ोसी होता है, एक तो पड़ोसी ऐसा है जो बिल्कुल हर चीज में शरीक, एक पड़ोसी ऐसा है जो हर चीज में शरीक नहीं है, बहरहाल वो भी पड़ोसी है। और करीब तरीन पड़ोसी वही होता है जिसका दरवाजा बिल्कुल करीब हो और रास्ता बिल्कुल एक हो जाए, दरवाजा मुतसिल होगा तो जाहिर का रास्ता भी एक होगा। तो ऐसे पड़ोसी का हक सबसे ज्यादा है। फिर जो उसके बाद, फिर वो जो उसके बाद हदीस में आता भी है कि मसलन ये हुक्म दिया गया कि तुम खाना तैयार करते हो, सालन तैयार करते हो, तो उसमें अपने पड़ोसी की खबर लो, और अगर जरूरत पड़े, गोश्त तुम्हारे पास ज्यादा नहीं है तो थोड़ा सा पानी डाल, उसका शोरबा बढ़ा दो, लेकिन अपने पड़ोसी की खबर अपने पड़ोसी के यहाँ भेजो। तो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा ने गालिबन पूछा कि अल्लाह के रसूल, एक ही पड़ोसी के यहाँ भेजने की अगर इस्तेआत हो, सब के यहाँ भेजना मुश्किल हो, मुमकिन ना हो, इतना नहीं है। तो आपने फरमाया कि जो सबसे ज्यादा करीब दरवाजा हो, जिसका दरवाजा तुम्हारे दरवाजे से सबसे ज्यादा करीब हो, वो सबसे ज्यादा मुस्तहिक है, वो सबसे ज्यादा करीबी पड़ोसी, और जो जितना ज्यादा करीबी पड़ोसी है उसका हक सबसे ज्यादा है। तो जो पड़ोसी की एक जिम्मेदारी है, बहुत बड़ी जिम्मेदारी है। आमतौर से ये भी होता है कि आदमी कोई नमक की जरूरत है, खुकनी की जरूरत, सब भुगनी उगनी चलती नहीं है तो गैस का चूल्हा चलता है, लाइटर की जरूरत है, भाई हमें गैस में सुलझानी है, उसमें लगाना है, आग उसमें करनी है, उसके लिए लाइटर की जरूरत पड़ती है। इस तरह की चीजें, कभी तराजू की जरूरत पड़ गई, कभी दावत है आपके यहाँ बड़ी कोई देखची नहीं है, देखची की जरूरत पड़ गई, इस तरह की छोटी मोटी चीजें, माचिस की जरूरत पड़ गई। अगर कोई एक पड़ोसी दूसरे पड़ोसी के यहाँ से मंगवाता है तो ये शरीयत का हुक्म है कि वो उसमें मना ना करे, वो मना ना करे, इस तरह की चीजों को देना चाहिए। छोटी मोटी चीजों में आदमी बुखल करे तो ये चीज बाइस मजम्मत है। कुरान मजीद में सूरह माऊन में जो बात इरशाद फरमाई गई है, उसमें आखिरी जो आयत का हिस्सा है, वयमनउन अलमाऊन, उसमें ये बात इरशाद फरमाई गई। माऊन का तर्जमा जो किया जाता है और शुर्राह ने मुफस्सिरीन ने उसकी जो वजाहत फरमाई है वो यही है कि मामूली चीजें, काम की जो होती हैं और रोजमर्रा इस्तेमाल की या कभी कभार इस्तेमाल की, ऐसी चीजों को अगर कोई शख्स ये कहता है मैं नहीं दूंगा, तो रोकता है, तो मैं नहीं दे सकता, आप लोग लेते हैं वापस नहीं करते, तो ये मुनासिब है। तराजू की जरूरत पड़ी, तराजू किसी पड़ोस में मंगवाई जा रही है, या बड़ी देखची की जरूरत पड़ गई, उनके मेहमान आ गए, वो तुम्हें कोई चीज तुमसे मंगा रहे हैं देखची या कोई इस तरह की चीज, तो उसमें रोकना मुनासिब नहीं। पड़ोस का हक है कि इस तरह की जरूरत की चीजें दी जाए। अब जाहिर सी बात है, जब पड़ोस का ये हक है तो लेने वाले का क्या हक है, ये भी गौर की बात है। वो कौन है, वो भी तो पड़ोसी है, इसका हक उस पर और उसका हक इस पर, दोनों जब हक समझेंगे तब बात बनेगी। अब उन्होंने डेकी मंगवाई और उसके बाद क्या किया, उसको जला दिया या और उसने कोई आयत पैदा कर दिया, उसके बाद वो घर में पड़ी हुई है, वापस करने की तौफीक नहीं होती। कोई तराजू मंगवाई, कोई और जरूरत की चीज मंगवाई, उसको वापस नहीं करते। जाहिर है जब वापस नहीं करेंगे तो अब उसका जो पड़ोसी है क्या सोचेगा, इनके यहाँ तो भेजना मुसीबत, कोई चीज भेज दो तो वापस ही नहीं करते। ये जो इसकी जिम्मेदारी वो ये है कि अगर कोई मांगता है तो दे, और मांगने वाले की जिम्मेदारी है कि जब वो ले तो वापस करे, उसको अमानत समझे। अगर उसको अमानत नहीं समझेगा, उसमें खयानत करेगा, کو, اس کو بھی اللہ تبارک و تعالیٰ کے یہاں جواب دینا پڑے گا. اسی کی امانت میں خیانت کا کرنا بڑے گناہ کی بات. تو جب سب اپنا اپنا حق ادا کریں گے تب بات بنے گی. ایک آدمی حق ادا کرے اور دوسرا اس کے خلاف کرے پھر بات بن نہیں پائے گی, وہ بات بگڑے گی اور پھر جھگڑے کھڑے ہوں. اس لیے جو حق ہے اس حق کو سب کو سمجھنا ضروری ہے. یہ سارے حقوق پڑوسیوں کے ہیں, اس میں ساری چیزیں شامل کی گئی ہیں. کوئی ضرورت پڑتی ہے کبھی تعلیم کے میدان میں ضرورت پڑتی ہے, کبھی کوئی اسکیم وغیرہ آئی, کبھی کوئی فارم بھرنا ہے, یہ ساری چیزیں ہیں. آج یہ سوچے ہم کیوں کریں, ہم سے کیا مطلب, وہ جانے ان کا کام جانے. تو یہ ان کا کام جانے والا جو جملہ ہے اس کا مسلمانوں سے اور اسلام سے کوئی تعلق نہیں. پھر مسلمان تو سب آپس میں بھائی بھائی ہیں اول تو بات, اور دوسری بات یہ پڑوسی ہے تو اس کا دوہرا حق, اس کا زیادہ حق ہے. وہ کام بےچارا جو نہیں کر سکتا وہ ذمہ داری اس کے پڑوسی کی ہے کہ وہ اس کو پورا کرے. تو ایک تو پڑوسی وہ ہے جو پڑوسی بھی ہے اور رشتے دار بھی, اس کا دوہرا حق ہے. اگر بھائی ہے اور پھر وہ اس طرح کی کوئی چیز مانگ رہا ہے اس کو ضرورت ہے تو اس کا دوہرا حق ہے, اس نے آج بھی دوہرا ہے. آخری اس میں بھی استحضار اگر کرے گا تو اس کے لیے عمل آسان ہوگا. یہ سوچے کہ ہمیں اس میں دو اجر ملیں گے, ایک پڑوسی کا حق ادا کرنے کا اجر ملے گا سلوک کرنے کا اس کے ساتھ, اور دوسرا رشتے دار کے ساتھ سلوک کرنے کا اجر ملے گا. اب دو اجر جب سوچے گا آدمی ڈبل مل رہا ہے یہاں پر, تو پھر اس کے لیے عمل کرنا آسان ہو جائے گا, اپنے پڑوسی کے ساتھ سلوک کرنا اس کے لیے آسان ہو جائے گا. اور دوسرا پڑوسی وہ ہے جو اجنبی ہے, جو اس کا رشتے دار نہیں, اور ہو سکتا ہے کسی دوسرے شہر سے آ کر آباد ہوا. آج کل کالونیاں بنتی ہیں, وہاں پر کوئی کسی نے فلیٹ لے لیا آپ کے بغل میں, تو وہ جو پڑوسی ہے اگرچہ وہ اجنبی ہے لیکن وہ بھی پڑوسی, اور اس پڑوسی کا بھی حق. آج کے حالات میں جو کالونیوں کی کلچر ہے, کالونیوں کی جو تہذیب ہے, اس کی حالت یہ ہے کوئی کسی کو پہچاننے کو تیار نہیں. یہاں تک ہوتا ہے بعض مرتبہ, یہ سب وہاں سات سمندر پار سے یہ ساری چیزیں آئیں, وہاں سارا کلچر آیا. جو کلچر انسانی بنیادوں اگر آپ دیکھیے بالکل کرپٹ ہو چکا, جو کلچر پورا سڑ چکا, متعفن ہو چکا. افسوس کی بات یہ ہے کہ مشرقی ملکوں میں آج وہ سوا ہوا کلچر لیا جا رہا ہے. تو وہاں کی حالت تو یہ ہے کوئی کسی کو پہچاننے کو تیار نہیں. حضرت مولانا ایک قصہ سناتے ہیں, کسی صاحب نے بیان کیا کہ وہاں کسی فلیٹ میں رہتے تھے کالونی میں, وہ کہنے لگے ہم نکلے تو جو سامنے کسی کا وہ تھا فلیٹ تھا, وہاں سے کراہنے کی آواز آئی. اب وہاں تو دستور یہ ہے دروازے بند, کسی سے کوئی کی مطلب نہیں, کوئی جی رہا کوئی مر رہا. اب یہ مشرق کے یہاں کے لکھنؤ کے رہنے والے یا یہیں کہیں کے رہنے والے, ان کے دل میں وہ بات آئی بھائی کوئی کراہ رہا ہے. تو ہم لوگ تو اگر الحمدللہ یہ انسانیت یہاں موجود ہے, ایسی کوئی بات ہوتی تو آدمی ادھر پر ایک چوٹ لگتی ہے بھائی کیا بات ہے دیکھیں. اب انہوں نے ہلکا دروازہ کھٹکھٹایا, اندر سے آواز آئی کہ بھائی دروازہ ذرا دھکا دیجیے اور اندر آ جائیے. کہنے میں دھکا دے کے اندر گیا دروازہ کھول, تو دیکھا ایک بیچارہ کمزور اور بیمار ایک آدمی لیٹا ہے. میں نے جا کر پوچھا کیا بات ہے آپ کی طبیعت خراب؟ تو نے کہا ہاں میں مجھے بخار ہے اور کوئی ایسا نہیں ہے جو میری تھوڑی سی خدمت کر دے. تو نے کہا آپ بتائیے میں آپ کی خدمت کر دوں, ذرا سا ایک پیاری چائے بنا دیجیے دوا میں کھا لوں. ہو گئے خیر چائے بنائی ان کو پلائی, بہت شکر گزار ہوئے. پوچھا بھی آپ کی بیوی بچے نہیں؟ ہاں سب ہیں, بیوی فلاں جگہ ملازمت کرتی ہے اور بچے فلاں جگہ ملازمت کرتے ہیں. یہ بےچارے بوڑھے میاں والے اکیلے گھر میں پڑے ہوئے ہیں, بیمار ہو گئے تو کوئی پوچھنے حال نہیں. یہ وہاں کی تہذیب ہے کہ بیوی کو شوہر سے تعلق نہیں, شوہر کو بیوی سے تعلق نہیں, باپ کو ماں باپ کو اولاد سے نہیں, اولاد کو ماں باپ سے نہیں. ظاہر پڑوسی کو کیا تعلق ہو, کون جیتا ہے کون مرتا ہے. لکھنؤ میں ہوا, کوئی فوجی تھا وہاں رہتا تھا اور کوئی جانتا نہیں, وہ آیا گیا کتنی مرتبہ کیا ہوا, آس پاس رہنے والوں کو پتہ نہیں. اب اس کے بعد ریٹائر ہوا بوڑھا تھا وہ, اور کوئی ملازمہ یا ملازم گھر میں کام کرنے والے, انہوں نے اس کو مارا, اس کا مال لوٹا, اس کی لاش سڑتی رہی گھر میں. بعد میں پتہ چلا کہ وہ سب کچھ ہو چکا, پڑوسیوں کو کچھ خبر نہیں. یہ جو کلچر ہے یہ خالص غیر اسلامی کلچر ہے. اسلام میں تو بالکل ایک دوسرے سے لوگوں کو جوڑ دیا گیا ہے, اور خاص طور سے مسلمانوں کا معاملہ تو ایسا ہے کہ کل جسد الواحد جیسے ایک جسم ہوتا ہے, اذا اشتکا منہ عضو تداعى له سائر الجسد بالسهر والحمى. حدیث میں آتا ہے کہ اگر جسم کے کسی حصے کو تکلیف پہنچے تو پورا جسم بے خوابی اور بخار کا شکار ہو جاتا ہے. شمولیہ میں تھوڑی پھنسی نکلتی ہے, بعض مرتبہ شدید تکلیف ہوتی ہے. آدمی لیٹتا ہے تو آنکھ یہ نہیں کہتی کہ میں تو آرام سے سو جاؤں گی, دماغ یہ نہیں کہتا तो मैं तो सो जाऊंगा, मुझसे क्या मतलब, वो तो चंगुलिया में तकलीफ है, पूरा जिस्म जो है परेशानी में पड़ता है, दिमाग अपना काम करता है, दिल अपना काम करता है, हर अज़ अपना काम करता है। इसी तरह ईमान वालों को अल्लाह तबारक तआला ने बनाया कि वो एक जसद की तरह, एक जिस्म की तरह, कहीं पर भी अगर किसी को कांटा चुभता है, तकलीफ होती है, तो हर ईमान वाले की जिम्मेदारी है कि उसको महसूस करे, और अगर उसकी तकलीफ दूर कर सकता है तो तकलीफ दूर करे। ये इस्लाम का मिजाज, ये मुसलमानों के अंदर उनको इसका हुक्म दिया गया, और आगे बढ़कर यहाँ तक कहा गया कि किसी इंसान को अगर तकलीफ है, कोई कमजोर है, कोई परेशान हाल है, उसकी भी मदद की जाए। चुनांचे पड़ोस में भी इसका ख्याल रहना जरूरी है कि जो ये बात कही गई, कुरान मजीद कह रहा है कि वो पड़ोसी जो अजनबी है, इसमें वो पड़ोसी भी शामिल है कि जो मुसलमान ना हो, आपके बगल में रहता है, वो हिंदू है या और किसी मजहब का है, लेकिन आपका पड़ोसी। और याद रखिए, अगर पड़ोसी है तो पड़ोस का हक है, चाहे वो मुसलमान हो या ना हो। और इसके वाकयात हमारे सामने, बाद सहाबा रजी अल्लाह अन्हुम के वाकयात आते हैं, गालिबन हजरत अब्दुल्लाह बिन मसऊद रजी अल्लाह तआला अन्हु का वाकया, और बाद सहाबा के उनके बगल में जो यहूदी था, तो अगर घर में कभी सालन तैयार होता था, गोश्त पकना तो नादिर बात थी, हमारे यहाँ तो माशाल्लाह रोज सब चल रहा, वहाँ तो कभी कुछ मिल गया तो मिल गया और नहीं मिला तो फाका। तो अब अगर कभी गोश्त पकता था तो ये नहीं कि बहुत दिनों के बाद पकता है, आज सब मिल मिलाकर खा लो, कहाँ भेजेंगे। तो खुद फरमाते हैं कि भाई देखो, जो हमारा यहूदी पड़ोसी है उसको भेजा कि नहीं भेजा। लिजारिनल यहूदी के अल्फाज रिवायतों में आते हैं कि जो हमारा यहूदी पड़ोसी है उसको भेजा कि नहीं भेजा। तो मालूम ये हुआ कि पड़ोसी कोई भी हो, यहाँ तक कि अगर गैर मुस्लिम है, मुसलमान नहीं, उसका भी हक बनता है, उसकी भी जिम्मेदारी बनती। मैं और आगे बढ़ करता हूँ, वो अगर दुश्मन है मुसलमानों का तो भी उसका एक हक बनता है, वो उसका काम है या हमारा काम है। हम जो हमारी जिम्मेदारी है बहैसियत एक मुसलमान के, हम वो अदा करें, वो जो कर रहा है वो जाने। और मैं कहता हूँ, आप अगर अपनी जिम्मेदारी समझ कर अदा करते रहें, एक पड़ोसी का जो हक इस्लाम में बताया गया, गैर मुस्लिम पड़ोसी का भी हक अगर बताया गया, वो अदा करेंगे, तो आज जो हालात हैं ये हालात बदल जाएंगे। ये गलत फहमियाँ, और गलत फहमियाँ हमारी ये बदामालियों के नतीजे में, और जो हमारे अंदर इंसानियत जिस तरह होनी चाहिए, और इंसानियत क्या है, तो इस्लाम के अहकाम एक दूसरे को आदमी समझे, उनकी परेशानियों को समझे। कोई बेचारा पड़ोसी बीमार है, वो गैर मुस्लिम सही, तो हमारे ऊपर क्या जिम्मेदारी बनती है, बूढ़ा है, कोई उसको ले जाने वाला नहीं, कौन ले जाएगा उसको। ये मुसलमान की जिम्मेदारी है जो उसका पड़ोसी। तो अगर ये जिम्मेदारियां समझी जाएं, तो मुसलमानों के बारे में जो गलत फहमियाँ हैं, ये गलत फहमियाँ दूर हो जाएंगी। मैं तो अक्सर करता हूँ कि फमजबू फैजबू जुफा व अमायन फन्ना का फयम कुफिल अर्ब, कि जो फायदा पहुंचाने वाली चीज है, अल्लाह का फैसला है, वो जमीन में बाकी रहती है, और जो झाग है वो बेकार चला जाता है। झाग की कोई कीमत नहीं, पानी पे पानी गिरता है, बुलबुले उठते हैं, उसे क्या फायदा होता है, किसी हैसियत से मुफीद नहीं। अल्लाह ताला का ये कलाम है और ये एजाज है कुरान मजीद का, कि जो चीज गैर नाफे है, फायदा नहीं पहुंचाती, उसकी मिसाल जो दी गई वो झाग से दी गई। और आज भी इस तरक्की के दौर में पाखाना भी आज बिक रहा है, और उसकी खाद बनाई जा रही है, हर चीज मुफीद, लेकिन आज भी झाग की कोई कीमत नहीं। तो अल्लाह ताला मिसाल झाग की दे रहा कि झाग की कोई कीमत नहीं हो तो बेकार हो जाता, लेकिन जो चीज फायदा पहुंचाती है, अल्लाह का फैसला है, वो जमीन में बाकी रहे। तो हम याद करते हैं कि मुसलमानों के तहफ्फुज़ का और उनकी बका का एक नुस्खा है, जिसका एक नुस्खा है कि अगर मुसलमान अपने अंदर नाफियत पैदा करे, दूसरों को फायदा पहुंचाने की सलाहियत पैदा करे, और थोड़ा सा उसके लिए जाहिर है कुर्बानी देनी पड़ती है, जी नहीं चाह रहा है, नींद आ रही है, और तकाजे हैं, तकाजों को थोड़ी देर के लिए दबा कर दूसरों के साथ हमदर्दी के बोल बोल देना, उनकी मदद कर देना, खिदमत कर देना, ये ऐसी चीज है कि दिल जीतने वाली। आप पड़ोसी के साथ जब इस तरह का सलूक करेंगे, वो पड़ोसी आपके गिरविदा हो जाएगा, चाहे वो मुसलमान हो और चाहे वो गैर मुस्लिम हो, जब उसके साथ ये सलूक किया जाएगा तो वो यकीन ही समझेगा कि तो भाई इंसान क्या फरिश्ता है, आज इस दुनिया में कौन किसको पूछता है, खुद गर्जी का जमाना। लेकिन इनका हाल ये है कि जरा तकलीफ हो तो खड़े हो जाते हैं। ये असल इस्लामी जो निज़ाम है, उस निज़ाम का एक हिस्सा है। हम लोग उसको समझते हैं इंतजामी बात, इंतजामी बात कोई नहीं, ये इस दीन की खसूसियत है कि इसमें पूरा निज़ाम जिंदगी हमको बताएगा, किस तरह हमें जिंदगी गुजारनी, किस तरह हमें लोगों के साथ सलूक करना, सारी तफसीरात बयान की। तो यहाँ जो आयत है इसमें बताया गया कि एक पड़ोसी वो है जो रिश्तेदार हो, एक पड़ोसी वो है जो अजनबी हो। और मैंने आज किया कि अजनबी में दोनों शामिल, मुसलमान अजनबी है तो भी अजनबी है, غیر مسلم اگر ہے تو ہے اجنبی ہو لیکن اس کا بھی حق ہے تو اس کے ساتھ بھی سلوک کیا جائے. اور اس کے بعد ایک بات اور فرمائی, وہ ایک پڑوسی کی قسم ہے وصاحب بالجم, اس کو کوئی پڑوسی نہیں سمجھتا. فرمایا کہ جو تمہارا تھوڑی دیر کا ساتھی ہے یا کچھ زیادہ دیر کا ساتھی ہے, وہ تمہارے ساتھ بیٹھتا ہے, وہ تمہارے ساتھ سوتا ہے, وہ تمہارے ساتھ آفس میں تمہارے قریب بیٹھتا ہے یا تمہارے پاس قریب میں اس کی دکان ہے اور تھوڑی دیر کا اس کا ساتھ ہوتا ہے, یہاں تک کہ اگر تم ٹرین میں سفر کر رہے ہو یا بسوں میں سفر کر رہے ہو اور تمہاری سیٹ کے بغل میں کوئی تمہارے پاس بیٹھا ہوا ہے, یہاں تک کہ یہاں آپ حضرات جیسے تشریف لائے ہیں, یہاں آپ کے بغل میں کوئی لیٹا ہوا ہے اور بائیں طرف کوئی لیٹا ہوا ہے, آس پاس لوگ ہیں آپ کے, یہ سارے کے سارے آپ کے پڑوسی, یہ سارے کے سارے آپ کے پڑوسی. اور وہ صاحب بالجم کا مطلب یہ ہے کہ جو پہلو کا ساتھی, صاحب بالجم مطلب کیا, پہلو کا ساتھی یعنی تھوڑی دیر ساتھ رہا. قرآن مجید کہتا ہے, یعنی صرف حدیثی میں نہیں, قرآن مجید کہتا ہے کہ ایسے ساتھیوں کا بھی خیال رکھنا, ان کے ساتھ سلوک کرنا یہ ہماری ذمہ داری. اس کو عام طور سے لوگ نہیں جانتے, سیٹ ریزرو کرائی بیٹھ گئے, اب کوئی بڈھا بےچارہ کھڑا ہے یہ نہیں کہتے کہ آئیے آپ بھی بیٹھ جائیے, ہم نے ٹھیک ہے سیٹ ریزرو کرائی, اکڑ کے کہتے ہیں ہم نے سیٹ ریزرو کرائی ہماری سیٹ, وہ ٹھیک ہے لیکن اخلاقی کچھ ایک ہمارے اوپر فریضہ بنتا ہے یا کسی درجے میں ایک اخلاقی ذمہ داری ہمارے اوپر عائد ہوتی ہے, اس کا بھی خیال رکھنا چاہیے. آپ نے چائے منگائی, کوئی سامان کھانے کا منگایا, اب آپ کے سامنے سیٹ کا کوئی دوسرا بھی, تو ایک ذمہ داری ہے کہ آپ ذرا پوچھیں, ان کو بھی کہیں بھائی آپ بھی لے لیجئے اس میں, یا جیسا چائے انہوں نے بھی منگائی آپ نے بھی منگائی, آپ کی چائے پہلے آ گئی آپ نے کہی آپ یہ لے لیجئے, پھر آئے گی میں لے لوں, یعنی تھوڑا اگر آپ اس میں کوشش کریں, تھوڑی ترجیح دیں, اس کا اتنا اثر پڑتا ہے کہ بعض مرتبہ اللہ تبارک و تعالیٰ کتنوں کو اس کے ذریعے سے ہدایت عطا فرما دیتے ہیں. تو اس میں سفر میں خاص طور پر اس کی بڑی ضرورت پڑتی ہے اور اس میں بڑا موقع ہوتا ہے, واقعہ ہے ہم لوگ عام طور سے نہیں کر پاتے, اللہ معاف فرمائے, لیکن اس کا بڑا موقع ہوتا ہے. تھوڑی سی اگر خدمت کر دی جائے, کئی لوگوں نے قصے سنا ہے کہ بےچارے ایک بوڑھا بوڑھی اوپر سیٹ پہ تھے, ان کو ان کے پاس اوڑھنے کو کچھ تھا نہیں اور سردی میں ٹھٹر رہے, یہ ہمارے ایک چار ایک ہمارے پیام انسانی کے کام کرنے والے نیچے صاحب تھے, انہوں نے دیکھا کچھ دیر, پھر ایک گرم چادر ان کے پاس تھی, چپ کے گئے اور جا کر دونوں کے اوپر ڈال دیے انہوں نے. اب وہ بےچارے اس قدر شکر گزار ہوئے کہ میں اسی دیر سے میں ٹھٹر رہا ہوں, نہ کسی کو اس کی توفیق نہیں ہوئی, میں اتفاق سامان نہیں لایا اور مجھے اندازہ نہیں تھا اتنی سردی ہوگی, اللہ وہ تو بےچارے ہندو تھے, سب بھگوان آپ کو خوش کرے, اس طرح کلمات انہوں نے کہے ہوں گے. لیکن آپ یہ سوچئے کہ مسلمانوں کے بارے میں پھر کیا تصور قائم ہوا ہوگا, یعنی اس میں مسئلہ ایک فرد کا نہیں ہوتا, ایک مسلمان اگر آپ دیکھیے تو صرف اپنا نمائندہ نہیں, وہ حقیقت میں دیکھیے تو اسلام کا نمائندہ ہے, تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا نمائندہ ہے. اس حیثیت سے اگر ہم زندگی گزاریں تو ہم پر اس کا بڑا اثر پڑے گا, اور ہم پر کیا اثر پڑے گا, غیروں پر اثر پڑے گا, اور اللہ تعالیٰ اس کو نہ جانے کتنوں کی ہدایت کا ذریعہ بنائے. اسی طرح جیسے ہم یہاں پر رہ رہے ہیں تو اس میں بھی ہم ایک دوسرے کے پڑوسی ہیں, ہمیں ایک دوسرے کا حق سمجھنا چاہیے, تھوڑی ترجیح کبھی دینی چاہیے. بہت مواقع ایسے آتے ہیں, خاص طور سے دو مواقع ہوتے ہیں, ایک ہوتا ہے کھانا اور ایک ہوتا ہے استنجا خانہ, یہ دو چیزیں ایسی ہیں کہ اس میں آدمی ترجیح نہیں دے پاتا, لیکن اس میں اگر کوئی ترجیح دیتا ہے تو یہ امتحان کا موقع ہے, اس کے لیے بہت بڑائی کی بات کہ آپ دوسرے کو ترجیح دیں, وہاں کوئی استنجے میں بےچارا کھڑا ہوا ہے, آپ پہلے چلے گئے, کوئی دوسرا آ کے پیچھے آپ بھی کھڑا ہوا ہے, اب آپ دیکھ رہے ہیں کوئی بوڑھا ہے کمزور, آپ پہلے چلے گئے, آپ پہلے چلے جائیے میں فارغ ہو جاؤں گا. اسی طرح میں آپ کو اطلاع کے لیے بھی بتاتا ہوں کہ سامنے جو وہ ہے آپ کا مدرسہ ہے, اس مدرسے میں نیچے بھی بہت بڑی تعداد میں باتھ روم ہے اور دوسری منزل میں بڑی تعداد میں ہے اور اچھے صاف ستھرے, تو میں کہتا ہوں جو نوجوان ہیں اور ماشاءاللہ صحت مند ہیں, اگر وہ ادھر چلے جائیں اور بوڑھوں کے لیے کمزوروں کے لیے معتکفین کے لیے حصہ چھوڑ دیں تو بہت اچھی بات, یہ بھی ایک ترجیح ہے, یہ بھی اثار کا ایک حصہ ہے, یہ بھی گویا کہ پڑوسی کا ایک حق ادا کرنے کی شکل ہے. آپ سو رہے ہیں رات میں, آپ نے بڑی جگہ لے لی, بستر پورا بڑا سا بچھا لیا, اب آپ کا جو پڑوس میں لیٹنے والا ہے اس کو چھوٹی سی جگہ میری چنگی اثار لیتا ہے, تو اب آپ کا یہ حق ہے, آپ کے اوپر ذمہ داری بنتی ہے, تو اسے کہیں بھائی تھوڑی جگہ یہ لے لو, میرے پاس بہت جگہ ہے, تھوڑی جگہ تم بھی لے لو اور تم ذرا سا خوشادگی کے ساتھ لیٹ جاؤ. इसी तरह कोई पंखे के नीचे लेटना चाहता है तो खैर माशाल्लाह एसी लग जाए तो हर जगह ठंडा हो गया, तो नारा भी सोचता था हम पंखे के नीचे लेटे, दूसरा पंखे के नीचे लेटे ना लेटे वो जाने हमें जगह मिल जाए, ऐसी नमाज में खड़े हुए तो ऐसी जगह हमें मिले जहाँ गर्मी ना लगे, दूसरा जाए वो जाने उसका काम जाने। तो ये जो यानी आगे सिर्फ अपने को जो सोचता है तो खुदगर्जी किसी हद तक आप कह सकते हैं, ये जो मिजाज है खुदगर्जी वाला ये खालिद गैर इस्लामी मिजाज, इस्लाम तो ये सिखाता है कि दूसरे को तरजीह दो और दूसरे को आगे बढ़ाओ, और ये कब आसान होगा, ये उस वक्त आसान होता है जब आदमी आखिरत का जो सवाब है उस सवाब को सोचे। आदमी जब उजरत सोचता है तो काम आसान, मजदूर क्यों मजदूरी करता, इसलिए करता है ना, सोचता है शाम को 500 रुपए मिलेंगे, अगर ये मालूम हो जाए कुछ नहीं मिलेगा उसी वक्त भाग जाएगा, मियां क्यों बुलाया, मजदूरी नहीं दोगे, मैं काम नहीं करता, मजदूरी की उम्मीद होती है काम करना बड़ा आसान हो जाता है। अगर कोई ये कहे मियां 5000 रुपए देंगे इतना काम तो कर डालो, आज कितनी धूप हो तो आप माशाल्लाह रोजे से भी हो, लेकिन सोचें कोई हर्ज नहीं है कि कितनी प्यास लग जाए काम कर लो 5000 मिलेंगे शाम। बिल्कुल इसी तरह अगर आखिरत के अजर व सवाब का यकीन हो और उम्मीद हो तो बड़ी बड़ी मशक्क़तें उठाना आसान हो जाता, फिर तरजीह देना कितना आसान हो जाएगा, हमने दूसरे को तरजीह दी ख्याल से कि अल्लाह के इसका बड़ा अजर मिलने वाला है। तो ये छोटी छोटी चीज यहाँ भी हमें बरतने का मौका है कि दूसरे को इफ्तार में बैठे हैं, इत्तेफाक ऐसा हुआ एक बेचारा बगल में उसको शरबत नहीं मिला, अब हमारे पास भी शरबत, हमारे साथियों के पास भी शरबत, भाई आप भी इसमें शामिल हो जाइए, एक गिलास आप दे दीजिए, हम लोग थोड़ा थोड़ा सब मिलकर पी लेंगे, अब जी तो नहीं चाह रहा बड़ी प्यास लगी इफ्तार में, लेकिन जब आखिरत का सवाल सोचा तब उससे अमल आसान हुआ। तो खाने में खासतौर से होता है, अच्छी चीज आई आदमी सोचता हम खा ले, बात बड़े बुजुर्गों ने बात कही कि अगर आदमी खाने पर तरजीह देता है दूसरों को तो ये उसके लिए तरक्की का बड़ा बड़ा रास्ता है और बड़ा आसान रास्ता है, तो उससे आगे बहुत आगे बढ़ता है। अच्छी चीज आगे बजाय इसके खुद खाए दूसरों के लाद, तो खाने के मौके पर और इस्तिंजा खाने के आदमी जाता है उस मौके पर, ये दूसरे का हक समझना उसको तरजीह देना, खासतौर से अगर हमारा पड़ोसी है हमारे साथ रह रहा है, जैसे यहाँ के माहौल में हम लोग यहाँ साथ रह रहे हैं एक दूसरे के पड़ोसी हैं, तो उसमें अगर आदमी तरजीह देता है तो ये बड़े अजर सवाब की बात। तो वह साहिब बिल जम को भी अल्लाह तबारक व तआला ने फरमाया कि जो तुम्हारे साथ रहने वाला है वो भी पड़ोसी, ऑफिस में एक साथ काम करते हैं, कभी ये सूरत होती है कि मुद्दत गुजर जाती है नाम तक पूछने की तौफीक नहीं होती, हालांकि हमारे पास जिम्मेदारी हम उससे अच्छे रवाबित कायम करते और एक हक था हमारे ऊपर कि अच्छा तआरुफ कराते इस्लाम का और मुसलमानों की जिंदगी का एक नमूना उनके सामने पेश करते, तो यकीनन ये एक जरिया बनता लोगों तक सही बात के पहुंचने का, लेकिन हमें इसकी परवाह नहीं होती, हमें तो क्या है तनख्वाह लेनी है, स्केल कितना बड़ा और तनख्वाह कितनी बड़ी, और तजारत जब कर रहे हैं दुकान में बैठे हमारी बिक्री इतनी हुई और उसकी बिक्री इतनी हुई, भाई इतना ख्याल होता है, ये नहीं ख्याल होता कि वो दुकान वाला हमारा पड़ोसी है तो हमारे ऊपर उसकी क्या जिम्मेदारी आयद होती है। और तारीख में इसके वाकयात अजीब गरीब वाकयात बाद हैं, हक समझने वाले हक अदा करने वाले किस तरह उन्होंने दीन की हकीकत में तबलीग की इसके जरिए से। एक वाकया मैंने शायद मुमकिन है कभी सुनाया हो, यहूदी का एक वाकया है, तो बहुत पुरानी बात है गालिबन तीसरी सदी की, कि वो एक मुसलमान की दुकान से सौदा लेने गया और उसके सामने बिल्कुल पड़ोस में एक यहूदी की दुकान, शाम का वक्त था रात हो रही, तो मुसलमान ने उससे कहा ऐसा करो कि सामने जो दुकान है तुम जो सौदा ले रहे हो तुम्हें वहां भी मिल जाएगा, तुम वहां जाकर सौदा ले रहे। तो उसने कहा क्या बात हुई, मैं ही यहूदी हूँ आप इसलिए देना नहीं चाहते। कहा नहीं भाई ये बात नहीं है, मसला ये है मैं देख रहा हूँ बेचारा सुबह से बैठा है उसकी बिक्री नहीं, मेरी बहुत बिक्री हो गई मैं तो अपने घर वालों के लिए मैंने इंतजाम कर लिया मैं ले जाऊँ, वो बेचारा हाथ से हाथ धरे बैठा है उसका काम नहीं हुआ, तुम उसके यहाँ से ले लोगे उसका काम बन जाएगा। उसके दिल पर असर पड़ा कि अजीब आदमी है ये। खैर वो गया और जाके सौदा लिया उसने वहाँ और फिर दोबारा वापस आया तो उसने पूछा क्या बात है क्या सौदा नहीं मिला, उसने कहा नहीं सौदा तो मिल गया मैंने जाकर वहाँ ले लिया, कहिए आपसे मैं ईमान लेने के लिए आया, जो दीन जो मजहब ये बारीकियाँ बताता हो उससे अच्छा कौन सा मजहब हो सकता है। एक दुकानदार सिर्फ ये सोच रहा है कि हमारे पड़ोसी वाले दुकान की बिक्री नहीं हुई तो हमारी तो बहुत हो गई, अब जो ग्राहक आया वहाँ भेज दिया जाओ भाई वहाँ से ले लो, कौन सिखाया गई कौन मजहब है जो ऐसी बारीकियाँ बताने वाला। तो ये अगर हमारे अंदर जज्बा पैदा हो जाए तो दुनिया के हालात बदल जाए। वाकया ये है दुनिया में जो फसाद है आज आपस के झगड़े और इंतशार की जो इस वक्त एक मुसीबत आई हुई है उसका सबसे बड़ा जो बुनियादी सबब है वो ये है کہ ہم نے اسلامی معاشرت اور اسلامی اخلاق کو ایک کنارے رکھ دیا, الماریوں میں بند کر دیا, ہم نہ اس کا مطالعہ کرتے ہیں نہ اس کو ہم جاننے کی کوشش کرتے ہیں, اور ظاہر جب جانیں گے تو عمل کہاں سے کریں, اور جو جاننے والے ہیں تو سوچتے ہیں کون عمل کرے. تو یہ جو ہمارا طرز عمل ہے اس کو ہمیں بدلنے کی ضرورت ہے. انشاءاللہ اگر اس کو ہم بدلیں گے تو پھر ہمارے حالات بدلیں گے, اللہ کی مدد بھی شامل حال ہوگی, اور پھر آپ دیکھیں گے اس کے کیا فوائد ہوتے ہیں. پھر دو کا ذکر اور ہے, وَابْنِ السَّبِيلِ وَمَا مَلَكَتْ أَيْمَانُكُمْ, مسافر کا بھی حق ہوتا ہے, اور وَمَا مَلَكَتْ أَيْمَانُكُمْ, غلاموں کا بھی حق ہوتا ہے, خادموں کا بھی حق ہوتا ہے. انشاءاللہ باقی چل رہے ہیں.